आजको केही दिन अघि एल्डर गुरुबा सोलोन कार्थक र मलाई उता भुटानको थिम्पूमा जाने सौभाग्य मिल्यो। म भुटानमा गएको थिइनँ, यो मेरो पहिलो पल्ट थियो। उता जयगाउँमा त्यहाँ रहेको भुटानको सिमानामा चाहिँ त्यहाँ सभा सम्मेलनहरू चलाउनलाई म तीन चार पल्ट गएको अघि, तर म भुटान भित्र चाहिँ गएको थिइनँ। अनि योपालि थिम्पूमा भुटान पेन्टिकस्टल फेलोसिपको उहाँहरूको सम्मेलनमा जाने मौका भयो। तपाईँहरू धेरैले प्रार्थना गरिदिनु भयो अनि भुटान हामीको सम्मेलनमा हामीले धेरै आशिष पायौं। भुटानको जनसङ्ख्या खालि 7.5 लाख मात्रै हो कि क्या हो? सानो देश हो त्यो। अनि त्यहाँ रहेका विश्वासीहरूको संख्या मेरो विचारमा, मैले त्यहाँ सोद्धाखेरि पत्ता लागेको, झन्डै 20,000 जति होलान्। यसकारण त्यहाँको मण्डली ठूलो मण्डली चाहिँ होइन। अनि जसै सुरुका दिनहरूमा हामीलाई नेपालमा धेरै गाह्रो थियो, हामी क्रिस्चियनहरूलाई भुटानमा पनि हाम्रा भाइ बहिनीहरूलाई अलिक गाह्रो नै रहेछ कतिवटा कुराहरूमा, हामीलाई जस्तो स्वतन्त्रता छैन, तर पनि प्रभुले नेपालमा जस्तो प्रकारले हामीलाई डोर्याउँदै ल्याउनु भयो अनि यस अवस्थामा ल्याउनु भएको छ हामीहरूलाई, कि हामी धेरै नै स्वतन्त्र छौँ। आज हामी सबैलाई, हामी ख्रिस्ट येशूका क्रिस्चियनहरू हौँ भनेर हामीहरू एकदमै साहससँग भन्न सक्दछौँ। भुटानका भाइ बहिनीहरूको लागि त्यति सजिलो छैन, अनि हामीले उनीहरूको लागि धेरै प्रार्थना गरिदिनु पर्छ। त्यहाँको सानो मण्डलीमा मैले उनीहरूलाई यही नै बताइराखेँ, हामीलाई पनि नेपालमा सजिलो थिएन, तर प्रभु आफैले नै हाम्रो लागि ढोका खोलिदिनुभयो। अनि जसरी प्रभुले नेपालको लागि गर्नुभयो, उहाँले भुटानको लागि पनि गर्न सक्नुहुन्छ। यसकारण तपाईँहरू, म, हामी सबैजनाले भुटानका भाइ बहिनीहरूको लागि प्रार्थना गरिदिनु एकदमै आवश्यक छ। उनीहरूले पनि धेरैले प्रभुलाई पाउन सकुन् अनि धेरै आशिष त्यस देशमा भएको होस्। यो पालिको विषय अलिकति असजिलो विषय थियो मलाई अनि भाइ सोलोन, हामी दुईजनाले वचन बाँड्यौँ, साथै उता जयगाउँमा रहेका पास्टर गुरुबा जन भुटिया अनि दावा लेप्चा, उहाँहरूले पनि सेवकाईमा भाग लिनुभयो। विषय चाहिँ राखिएको थियो, येशु प्रभु चाँडै आउँदै हुनुहुन्छ, प्रभुले भन्नुभएको कुरो, म चाँडै आउँदैछु। अनि यस विषयमा हामीले पाठहरू तयार गरेर सुनाउने काम गर्यौं। मैले मत्ती 25 अध्यायका 3 उखानहरू, विशेष गरिकन ती 3 उखानहरूद्वारा वचन ल्याउने काम गरे। पहिलो उखानमा नै 10 कन्याको उखान, मत्ती 25मा 5 बुद्धिमती 5 निर्बुद्धि, अनि दुल्हाको आगमनको लागि यी लोकन्तीहरू पर्खिराखेका, श्रृङ्गार पटार गरेका, सबै कुरोको तयारी। यसो हेर्दा हुँदी ती 10 जनामा कुन कुन चाहिँ बुद्धिमती, कुन कुन चाहिँ निर्बुद्धि भने छुटाउन पनि नसकिने, एकै किसिमको श्रृङ्गार पटार, सबै प्रकारका गरगहना लगाएका, सबै तयारीहरू। त्यति मात्र होइन, उनीहरू सबैजनासित बत्ती पनि भएको, दुल्हा राति आउनुहुन्छ भन्ने त्यो तयारीमा उनीहरूसित बत्ती पनि भएको, छुटाउनै नसकिने। तर भिन्नता के भयो भने, बुद्धिमतीहरूसित चाहिँ सबै बत्ती मात्र नभएर तेल पनि थियो, निर्बुद्धिहरूसँग चाहिँ बत्ती चाहिँ थियो, तेल चाहिँ थिएन। अनि यसै कारण राति मध्यरातमा जब दुल्हा आउनुभयो भन्ने खबर हुँदाखेरि सबैजना दुल्हालाई भेट्नलाई बाहिर निस्के, अनि त्यसको लागि बत्ती बाल्न पर्यो। बत्ती बाल्दाखेरि ती निर्बुद्धिहरूका बत्ती बल्न सकेन, किनकि तेल नै थिएन। उनीहरूले पैँचो मागे, पैँचो माग्दाखेरि बुद्धिमतीहरूले के भन्छन् भने, हामीसित भएको तेलले हामीलाई पनि पुग्ला कि नपुग्ला, तपाईँहरू गएर पसलमा किनेर ल्याउनुहोस् न, अनि उनीहरूलाई पसलमा पठाउने काम भयो, किनकि उनीहरूसित तेल थिएन। प्रभु चाँडै आउँदै हुनुहुन्छ, सबै प्रकारको तयारीहरू छन्, श्रृङ्गार पटार गरिएको छ, बत्ती पनि छ, सबै तयारी छ। तपाईँसित पवित्र आत्माको तेल छ कि छैन? तपाईँसित पवित्र आत्माको तेल छ कि छैन? किनकि जब दुल्हा आउनुहुन्छ, तपाईँको बत्ती बल्न सकेन भनेदेखि तपाईँ दुल्हासँग जान पाउनुहुन्न। अनि त्यो पाठ दिँदै बेला प्रभुले मलाई एउटा कुरो देखाउनु भयो, अनि त्यो कुरोद्वारा आज म तपाईँहरूसँग एक दुईवटा कुराहरू मैले प्रभुले बाँड्न दिनुभएका कुराहरू म बाँड्न लागेको छु। मत्तीको सुसमाचार 25 अध्यायको मेरो विचारमा 8 नै पढौँ। औ निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, तिमीहरूको तेल हामीलाई पनि केही देऊ, किनभने हाम्रा बत्ती त निभ्न लागे। तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, हामी र तिमीहरूलाई यो यथेष्ट छैन, बरु पसले कहाँ गएर आफ्नो लागि किन। तिनीहरू किन्न जाँदा दुल्हा आइपुगिहाले र तयार हुनेहरू तिनीसँग विवाहको भोजमा भित्र पसे र ढोका बन्द भयो। पछिबाट ती कन्याहरू पनि यसो भन्दै आइपुगे, हे प्रभु, हे प्रभु, हामीलाई खोलिदिनुहोस्। तर उनले जवाफ दिएर भने, म तिमीहरूलाई साँच्चै भन्दछु, म तिमीहरूलाई चिन्दिन। ढोका खोलेर होइन, ढोकाको भित्रबाट, ढोकाको भित्रबाट यो आवाज आयो, म तिमीहरूलाई साँच्चै भन्दछु, म तिमीहरूलाई चिन्दिन। प्रिय भाइ बहिनीहरू, पवित्र आत्माको तेल चाहिँ पैसो माग्न सकिँदैन है। हाम्रो बत्ती निम्न लाग्यो, हामीलाई अलिकति पैसो दिनुहोस् त, होइन। पवित्र आत्माको तेल त पैसो माग्न सकिँदैन। तपाईँले पहिल्यैबाट जो हो गरेको हुन पर्छ, मेरो बत्तीमा तेल दिनुहोस् प्रभु, तपाईँ आउन्देल दिउँ ज्योति। पहिल्यैबाट हामीले तयार गरिराख्नुपर्छ। मैले आज सोध्न लागेको कुरो चाहिँ यो, तपाईँको बत्तीमा तेल छ कि छैन अहिले हेर्न पर्यो। यो गफ गर्ने समय होइन, यो रमाइलो गर्ने समय होइन, यो खालि स्तुति प्रशंसा गरेर हात उतारेर कराउने छिच्याउने समय पनि होइन, त्यति मात्रै होइन। हामीले यी सबै गरे तापनि, सेवा स्तुति आराधनामा भाग लिए तापनि, हामीले सोध्न पर्ने कुरो चाहिँ मेरो बत्तीको लागि तेल छ कि छैन, किनकि पैँचो माग्न सकिँदैन, कसैले कसैलाई पैँचो दिँदैन तेल। पवित्र आत्माको तेल हामी आफैले आफ्नो कोपीमा राख्नुपर्ने हो। मलाई डर लागेको कुरो चाहिँ के भनेदेखि नि, ती लोकन्तीहरू जुनहरू दुल्हालाई पर्खनको लागि 10 चुनिएका थुप्रै थिए होला नि युवतीहरू, थुप्रै, तर पनि तिनीहरूमध्ये 10 चाहिँ यो ठुलो अहोभाग्य मिलेको, दुल्हा आउँदै बेलामा दुल्हालाई स्वागत गर्नका लागि 10। अनि यी 10 5 दुल्हाले भन्नुहुन्छ, म तिमीहरूलाई चिन्दिन, म तिमीहरूलाई चिन्दिन। मलाई त कस्तो डर लाग्यो त्यो दिन। हामी प्रभु, हे प्रभु, हाम्रो लागि पनि ढोका खोलिदिनुहोस्, हाम्रो लागि पनि ढोका खोलिदिनुहोस् भन्दाखेरि भित्रबाट आवाज आयो भनेदेखि, म तिमीहरूलाई चिन्दिन भन्ने आवाज आयो भनेदेखि के गर्नुहुन्छ तपाईँ? कति डरलाग्दो खालको कुरो रहेछ यो, कति डरलाग्दो खालको कुरो रहेछ, म तिमीहरूलाई चिन्दिन। लुकाको 13:25-28 पढिदिन्छु। जब घरका मालिकले उठेर ढोका बन्द गर्नेछ, सुन्नुहोस् है, एक दिन ढोका बन्द हुनेछ, ढोका बन्द हुनेछ, सधैँ खुला रहने छैन त्यो ढोका। अनुग्रहको ढोका आज पनि खुला रहेको छ, तिनीहरू जुनहरू भित्र गएका छन् छैनन् उनीहरू अहिले नै हतार हतार भित्र जान पर्ने, किनकि ढोका बन्द गरिनेछ। जब घरका मालिकले उठेर ढोका बन्द गर्नेछ, औ तिमीहरू चाहिँ बाहिर उभेर यसो भन्दै ढोका घचघचाउने छौ, हे प्रभु हाम्रो निम्ति ढोका खोलिदिनुहोस्। र उनले जवाफ दिएर भन्नेछन्, तिमीहरू कहाँ कहाँ हौ, म चिन्दिन। तब तिमीहरू भन्न लाग्नेछौ, हामीले तपाईँकै सामनेमा खायौं र पियौं र हाम्रा गल्लीहरूमा तपाईँले शिक्षा दिनुहुन्थ्यो। अनि उनले भन्नेछन्, म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँ कहाँ हौ, म तिमीहरूलाई चिन्दिन। हे पाप गर्ने हो, मबाट गइहाल। जब तिनीहरूले अब्राहम, इसाहक, याकुब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र तर आफैलाई चाहिँ बाहिर फालिएका देख्नेछौ, तब त्यहाँ रुवावासी र दारा किटाई हुनेछ। कति डरलाग्दो खालको कुरो हो कि, हे प्रभु, हे प्रभु। यहाँ भन्दछ, हामीले तपाईँकै सामनेमा खायौं र पियौं र हाम्रा गल्लीहरूमा तपाईँले शिक्षा दिनुहुन्थ्यो। म ज्ञानेश्वरको सेवा भवनमा आउँथे, म स्तुति प्रशंसा गर्थे, म मानिसहरूसँग आएर सेवा संगतिमा बस्थे, डालोमा भेटी लगाउँथे। प्रभु, म त सेवा संगतिमा जाने क्रिश्चियन हो, तपाईँकै सामने हामीले खायौं पियौं, तपाईँ हाम्रा गल्लीहरूमा तपाईँले वचन सुनाउनुहुन्थ्यो, उपदेश सुनाउनु। प्रभु, तपाईँ हामीलाई चिन्नुहुन्न र? प्रभु भन्नुहुन्छ, म तिमीहरूलाई चिन्दिनँ, तिमीहरू को हो, मदेखि दूर भइजाऊ। होइन प्रभु, हामी त सेवा सङ्गतिमा जान्थ्यौँ नि, हामी त स्तुति प्रशंसा पनि गर्थ्यौँ, हामीहरू भेटी पनि लगाउँथ्यौँ, हामीहरू उपदेश पनि सुन्थ्यौँ, तपाईँको शिक्षाहरू पनि हामीले पाउँथ्यौँ, सबै कुरो गर्थ्यौँ नि। प्रभु भन्नुहुन्छ, म तिमीहरूलाई चिन्दिनँ, तिमीहरू कहाँ कहाँ हो। कस्तो हुन्छ होला भाइ बहिनीहरू त्यो दिन, यदि प्रभुले त्यसरी भन्नुभयो भनेदेखि, तपाईँलाई म तिमीलाई चिन्दिनँ भन्नुभयो भने कस्तो हुन्छ? हामीले होसियार गर्न पर्ने, खालि सेवा सङ्गतिमा आयो, रमाइलो गर्यो, साथीहरूसँग स्तुति प्रशंसा गर्यो, करायो, चिच्यायो, उफ्रियो, नाच्यो, वचन सुनि टोपल्यो, यताउता गर्यो, घर फर्केर गयो, अनि हामीले प्रभुलाई चिनेकै छैनौँ। प्रभुले हामीलाई चिन्नु नै हुन्न, किन चिन्नुहुन्न भन्दाखेरि, हामी प्रभुसँग मुखामुख हुँदै हुँदैनौँ। यहाँ त साथीहरूसँग थुप्रै साथीहरूसँग भेट्छौँ, साथीहरूसँग बात गर्छौँ, प्रभुलाई भेट्दै भेट्दैनौँ, यहाँ आउँछौँ, प्रभुको घरमा आएर प्रभुलाई नभेटिकन नै जान्छौँ, फेरि सन्चबार आउँछौँ, आएर प्रभुलाई भेट्दै भेट्दैनौँ, यताउता थुप्रै अरूसँग कुराकानी गऱ्यो, बातचित गऱ्यो, भेटघाट गऱ्यो, जय मसीह भन्यो, फर्केर गयो। प्रभुलाई चाहिँ भेट्नु छैन यहाँ, प्रभुलाई यहाँ भेट्नु छैन। अनि यसै कारण यहाँ आयो, फर्केर गयो, आयो, फर्केर गयो। पछिबाट प्रभु भन्नुहुन्छ, म तिमीलाई चिन्दिनँ, तिमी को हौ, हाम्रो त भेटै भएको छैन। कति डरलाग्दो खालको कुरो हो नि, म त यो पढ्दाखेरि त कता कता मन चिसो भएर आयो मेरो। अझै एउटा कुरो झन् त्योभन्दा डरलाग्दो कुरो, मत्तीको 7:21-23 मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउने छैन, तर त्यो जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ। मुखले मात्रै प्रभु 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 भनेर केही पनि फाइदा छैन, यदि उहाँले दिनुभएको आज्ञा तपाईँले पालन गर्नुहुन्न भनेदेखि। मुखको प्रभु प्रभु प्रभुले मात्रै पनि केही फाइदा भएन, तपाईँ आज्ञाकारी हुन पर्यो। यदि उहाँ साँच्चै नै तपाईँको प्रभु हुनुहुन्छ भनेदेखि उहाँले भनेका कुराहरू तपाईँले मान्न पर्ने रहेछ। त्यस्ता मानिसहरू जस्तो मुखले प्रभु प्रभु मात्रै भन्छन्, स्वर्गको राज्यमा पस्न पाउने छैन भनेर प्रभुले भन्नुभएको यो, त्यहाँदेखि 22-23 झन् डर लाग्दो छ। सुन्नुहोस् है, त्यो दिन धेरैले मलाई भन्नेछन्, हे प्रभु हे प्रभु, हेर्नुहोस् त, प्रभु प्रभु भनेको हे प्रभु हे प्रभु, के हामीले तपाईँको नाउँमा अगमबानी बोलेनौँ र? के तपाईँको नाउँमा भूतहरू धपाएनौँ? र तपाईँको नाउँमा सामर्थ्यका काम गरेनौ र प्रभु दी शक्तिका कामहरू आत्माका वरदानहरू भूतहरू धपाउने कुरा अगमबानी गर्ने कुरा अनि अगमबानी कसले गर्छन् जुनहरूले पवित्र आत्माको बप्तिस्मा पाएका छन् जुनहरूले पवित्र आत्माको अभिषेक पाएका छन् तिनीहरूले मात्रै अगमबानी गर्न सक्छन् भूतहरू कसले धपाउन सक्छन् जुनहरूसित पवित्र आत्माको शक्ति छ सामर्थ्य छ तिनीहरूले मात्रै भूतहरू धपाउन सक्छन् आश्चर्यका कामहरू कसले गर्न सक्छन् जुनहरू पवित्र आत्माले भरिएका मानिसहरू हुन्छन् तिनीहरूले मात्रै पवित्र आत्माको शक्तिमा यस्ता खालका कामहरू गर्न सक्छन् तर मलाई डर लागेको कुरो त के भनेदेखि यस्ता मानिसहरूलाई जुनहरूले भन्दछन् हे प्रभु के हामीले तपाईँको नाउँमा अगमबानी बोलेनौ के हामीले तपाईँको नाउँमा भूतहरू धपाएनौ के हामीले तपाईँको नाउँमा आश्चर्यका कामहरू गरेनौ र भनेर यी मानिसहरूले सोद्धाखेरि प्रभुले के भन्नुहुन्छ तेइस पदमा अनि म तिनीहरूलाई खुल्लम खुल्ला भन्नेछु खुल्लम खुल्ला भने चाहिँ के भनेको सबैले सुन्ने गरेर खुल्लम खुल्ला भने चाहिँ त्यस एकजनालाई मात्रै बोलाएर सुटुक्क भन्ने होइन सबैले सुन्ने गरेर खुल्लम खुल्ला भन्नेछु के भन्नेछु म तिनीहरूलाई खुल्लम खुल्ला भन्नेछु मैले तिमीहरूलाई कहिल्यै चिनेकै छैन ए अधम काम गर्ने हो मबाट दूर जाओ कस्तो डरलाग्दो खालको कुरो होइन प्रभु तपाईँको नाममा अगमबानी बोल्नु पनि अधम काम हो दुष्ट काम हो र तपाईँको नाउँमा भूत आत्माहरू धपाउनु पनि दुष्ट काम हो र तपाईँको नाममा अचम्मचम्मका आश्चर्य कर्महरू गर्नु पनि दुष्ट काम हो र अनि प्रभु भन्नुहुन्छ जुन कुरो तिमीहरूले मेरो आज्ञा अनुसार मेरो महिमाको लागि गरेनौ आफ्नै प्रशंसाको लागि आफ्नै मनोरञ्जनको लागि अरूहरूको अघि आफ्नो सामर्थ्य देखाउनको लागि प्रशंसा पाउनको लागि नाउँ चलाउनको लागि गर्यौ भनेदेखि त्यो तिमीहरूले मेरो लागि गरेको होइनौ त्यो त दुष्ट काम हो तिमीहरूले मेरो नाउँ व्यर्थैमा चलायौ मेरो परमेश्वर नाउँ व्यर्थमा लिने दोषी ठहरिन्छ जसले परमेश्वरको नाउँ व्यर्थमा लिन्छ अनि येशूको नाउँमा अगमबानी बोल्ने येशूको नाउँमा भूतहरू धपाउने येशूको नाउँमा अचम्मका कामहरू गर्ने यदि प्रभुको आज्ञानुसार प्रभुको महिमाको लागि होइन आफ्नै स्वार्थको लागि आफ्नै नाउँ कमाउनका लागि अरूहरूको अगाडि एकदमै आफ्नो धार्मिकता आत्मिकपना देखाउनका लागि हुँदैछ भने प्रभु भन्नुहुन्छ दुष्ट काम गर्नेहरू हो मैले तिमीलाई कहिल्यै चिनेकै छैन जाऊ मदेखि टाढो भइजाऊ झन् यो पढ्दाखेरि त मलाई त झन् डर लाग्यो प्रियहरू तपाईँ म प्रभुको सेवा गर्नेहरू आज कसको लागि गर्नुहुन्छ आफ्नै नाउँ कमाउनको लागि आफ्नो इज्जतको लागि अरूले मेरो प्रशंसा गरून् अरूले मेरो बढाई गरून् अरूले मलाई सर्काउन् यस्तो खालको विचार तपाईँको भनेदेखि त्यो त दुष्ट काम भयो तपाईँले प्रभुको नाउँ व्यर्थैमा लिनुभयो अगमबानी तपाईँले गर्नुभयो भूत आत्माहरू धपाउनु भयो रोगी बिरामीलाई निको पार्नुभयो अनि अचम्मको कामहरू गर्नुभयो धेरै हामी सुन्छौँ नि फलानाले मैले फलानालाई प्रार्थना गरेर निको पारेँ फलानालाई भूत आत्मा लागेको थियो उसलाई मैले छुटकारा दिएँ यस्तो खालको कुराहरू प्रभुको महिमाको लागि हो कि आफ्नै मजाको लागि हो आफ्नै मान प्रशंसाको लागि हो आफ्नै आत्मसन्तुष्टिको लागि हो यदि त्यस्तो हो भनेदेखि हामीले प्रभुको लागि के गर्छौँ भन्ने कुरो त होइन रहेछ हामीले प्रभुको लागि किन गर्छौँ हामीले गरेको काम चाहिँ के गर्छौँ कसरी गर्छौँ भन्दा पनि किन गर्छौँ त्यो चाहिँ मुख्य रहेछ प्रभुको महिमाको लागि हो भनेदेखि प्रभु भन्नुहुन्छ स्याबास त धन्य र विश्वास योग्य दास भनेर प्रभुले स्याबासी दिनुहुन्छ तर आफ्नै मान प्रशंसा इज्जतको लागि दुनियाँलाई देखाउनको लागि ओ फलाना दाजुले त यस्तो भूत तपायो, फलाना दिदीले त्यस्तो रोगी बिरामीलाई निको पार्दाखेरि बिरामी रोग निको भयो, अनि आफ्नै प्रशंसा मान इज्जतको लागि हामी गर्न लाग्यौँ, प्रभुको महिमाको लागि गरेका छैनौ भनेदेखि प्रभु भन्नुहुन्छ म तिमीहरूलाई कहिल्यै पनि चिनेको छैन, जाऊ मदेखि टाढो भइछ। कति डर लाग्छ खालको कुरो हो नि। अनि यो अझै पनि छ होला अरू बाइबलका कुराहरू, तर मलाई झट्टै याद भएको चाहिँ यी तिनवटा कुराहरू। प्रभुले भन्नुभएको म तिमीहरूलाई चिन्दिन, ती निर्बुद्धि कन्याहरूलाई पाँच कन्याहरूलाई भन्नुभयो म तिमीहरूलाई चिन्दिन, ती मानिसहरूलाई भन्नुभयो लुकाको तेह्र अध्यायमा जुनहरूले भन्थे हामीले तपाईँसँग खायौँ पियौँ अनि तपाईँले हाम्रो गल्लीमा प्रचार गर्नुभयो, प्रभु हुनुहुन्छ म तिमीहरूलाई चिन्दिन। ती मानिसहरू जुन मत्ती सात अध्यायमा हामी पढ्छौँ जुनहरूले भन्दछन् प्रभु हामीले तपाईँको नाउँमा अगम बानी बोल्यौँ, तपाईँको नाममा भूत आत्माहरू धपायौँ, तपाईँको नाममा आश्चर्यका कामहरू गऱ्यौँ, प्रभु भन्नुहुन्छ म तिमीहरूलाई चिन्दिन। कति डरलाग्दो हो नि। यसै कारण हो भाइ बहिनीहरू, हो खालि सेवा सङ्गतिमा थुप्रै आएर झुम्मिएर फर्केर जाने होइन रहेछ है, हामीले एकदमै याद गर्न पर्ने कुरो चाहिँ यो हो, यो चाहिँ हामी कसको लागि गर्दैछौँ, आफ्नै मजाको लागि गएन भने अरूले के भन्लान्, फेरि त्यहाँ जाँदाखेरि त बडो रमाइलो हुन्छ, साथीहरूलाई भेटघाट गर्न पाइन्छ सबैजनासँग, अनि स्तुति प्रशंसा गर्दा कति रमाइलो, स्तुति प्रशंसा गर्दाखेरि तपाईँलाई रमाइलो लाग्छ ठिकै कुरो हो, स्तुति प्रशंसा गर्दा तपाईँलाई रमाइलो लाग्छ, तर तपाईँलाई रमाइलो लाग्नका लागि स्तुति प्रशंसा गर्ने होइन, स्तुति प्रशंसा गर्ने त उहाँलाई रमाइलो लाग्नका लागि हो, परम प्रभु परमेश्वरलाई पो त्यो प्रसन्न गर्ने कुरो हुनुपर्छ, आफैलाई मजा लाग्ने त्यो गीत तपाईँलाई खुब मनपर्छ, यस्तो रमाइलो भयो, कस्तो मजा भयो, त्यो तपाईँलाई मजा आउनको लागि मात्रै स्तुति प्रशंसा गरेको त होइन नि, तपाईँको हृदयको भक्ति प्रभुलाई चढाउने कुरो हो, तपाईँको स्तुति प्रशंसा सुनेर प्रभुको हृदयमा आनन्द, परमेश्वरको हृदयमा खुसी आनन्द, त्यो पो हामीहरूको त वचन सुन्ने कुरोहरू, प्रभुले दिनुभएको आशिषहरू हामीले लिनपर्छ यी कुराहरू, अनि यसबाट हामीले फाइदा उठाउनुपर्छ, तर के को लागि, म नै धेरै आत्मिक हुन्, म चाहिँ अरूहरूभन्दा एकदमै राम्रो आत्माले भरिएको असल मान्छे हुँ, त्यतिको लागि मात्र होइन, मेरो जीवनबाट प्रभुलाई महिमा होस्, यस्तो प्रकारको मान्छे म बन्न सकौँ जसले गर्दा प्रभुको नाउँलाई महिमा मिल्न सकोस्, यो कुरो हो नि। अब यो प्रभुले भन्नुभएको कुरो म तिमीहरूलाई चिन्दिन, तर यो कुरो गरेर म तपाईँलाई निराश गराउन चाहन्न, आज म तपाईँलाई के भन्न चाहन्छु भनेदेखि प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्ने जति पनि छन् उनीहरूलाई प्रभुले राम्ररी चिन्नुहुन्छ, राम्रै प्रभुले उनीहरूलाई चाहिँ राम्ररी चिन्नुहुन्छ, अनि राम्ररी भन्दाखेरि कस्तो भन्दा अघि हामीलाई अशोक बाबुले बाइबल पढेर सुनाइदिनु भयो अघि त्यो 149 भजन सङ्ग्रहमा, यो घरमा गएर हेर्नुहोस् न है, किनकि मसित समय छैन यी सबै कुराहरू बताउनलाई, तर यो घरमा गएर हेर्नुहोस् न 139 भजन सङ्ग्रहमा, यहाँ त के लेखेको छ भने परमेश्वरले तपाईँ र मलाई, दाउद भन्दछ परमेश्वरले मलाई कति राम्ररी चिन्नुहुन्छ, हे पहिलो पद हे परम प्रभु तपाईँले मलाई जाँचेर चिन्नु भएको छ, जाँचेर चिन्नु भएको छ, एक अर्कालाई भेटेर त्यहाँदेखि एकपल्ट भेट्यो भनेदेखि फलानालाई चिन्नुहुन्छ, ओ चिन्छु मैले अस्ति सञ्चबार मात्रै उहाँलाई भेटेको थिएँ, एकपल्ट भेटेर चाहिँ हामी थोरै मात्रै चिन्छौँ, तर जति धेरैपल्ट भेट्छौँ, जति धेरैपल्ट भेट्छौँ, जति धेरैपल्ट भेट्छौँ उति राम्ररी चिन्छौँ, उति राम्ररी चिन्छौँ, उति राम्ररी चिन्छौँ, हगि यो कुरो नि। प्रभु येशु ख्रीष्टले के भन्नुभयो भनेदेखि युहन्ना 17:3 महायाजकीय प्रार्थना चढाउँदै बेलामा प्रभुले परमेश्वरलाई भन्नुभयो अनन्त जीवन यो हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई अनि येशु ख्रिस्टलाई जसलाई तपाईँले पठाउनुभयो चिनुन्। हेर्नुहोस् न मुक्ति अनन्त जीवन भनेको के हो भन्दा हामीहरूले परमेश्वर एकमात्र सत्य परमेश्वर सत्य परमेश्वर चाहिँ एक मात्र छ है, उहाँ चाहिँ उहाँ हुनुहुन्छ, अरू सबै धोका हो, बनावटी हो, देखावटी हो, धोका मात्र हो। मानिसले बनाएका ईश्वरहरू उनीहरू, मानिसलाई बनाउने ईश्वर चाहिँ एकजना मात्रै हुनुहुन्छ, उहाँ चाहिँ एकमात्र सत्य परमेश्वर। मानिसले बनाएको ईश्वरले तपाईँलाई मुक्ति दिँदैन, मानिसलाई बनाउनु हुने परमेश्वरले मात्रै, एकमात्र सत्य परमेश्वरले तपाईँलाई मुक्ति दिनुहुन्छ। अनि उहाँलाई चिन्नु, अनि उहाँले पठाउनु भएको येशु ख्रिस्टलाई चिन्नु चाहिँ अनन्त जीवन हो। क्रिस्चियन जीवन भनेको चाहिँ त्यो हो। उहाँको विषयमा, ख्रिस्ट यीशुको विषयमा थुप्रै कुरो जानेर 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 केही पनि फाइदा छैन। अघि म एउटी बहिनीसँग कुरा गर्न लागि थिएँ, अनि उहाँले धेरै पढ्नु भएको रहेछ, पुस्तक पुस्तिकाहरू धेरै पढ्नु भएको रहेछ। अनि उहाँले के भन्नुभयो, छेउमा म एकजना बाबुलाई अलि सम्झाउन लागि थिएँ प्रभुको बारेमा, अनि उहाँ बिचमा बोल्न लाग्नुभयो, अनि के भन्न लाग्नुभयो, उहाँले यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ। अनि मैले भने तपाईँ टिका लगाइराख्नु भएको थियो, अनि मैले त भने होइन तपाईँलाई कसरी यो कुरो थाहा भयो, ए मैले पढेको भन्नुभयो, थुप्रै पढ्नु भएको रहेछ उहाँले। अनि मैले भने तपाईँले पढेको चाहिँ यहाँभित्र मात्रै छ, यहाँ छैन, यहाँ छैन। क्रिस्चियन हुनु भनेको चाहिँ पढेर ज्ञान थुपारेर यहाँ राख्नु होइन कि, यहाँ हो अनुभव चाहिँ। मैले उहाँलाई बताउन लागेको थिएँ, टिका लगाइराख्नु भएको थियो, अनि टिका लगाइराखेको मान्छेलाई त यसै हेर्दा चाहिँ ऊ प्रभुको भनेर प्रभुले चिन्नुहुन्छ त यो टिका लगाइराखेको मान्छे। एकजना बहिनीले सानो छोराको आएर मलाई भेट्दाखेरि त्यहाँदेखि छोराको यसमा टिका लगाएको रहेछ, मैले भने यो यस्तो लगाएको रहेछ भन्दाखेरि त उसले होइन साथीहरूले लगाइदियो होला भन्यो, ढाँटेको नि, ढाँटेको नि। झन् मैले भने तपाईँले ढाँट्नुभयो भने भन्यो नि तर भन्नु चाहिँ, तर पनि त्यो टिका लगाइरहेको छ। प्रभुले त चिन्नुहुन्छ नि, यो त मेरो होइन भनिहाल्नुहुन्छ नि प्रभु, के कसो टिका लगाएको छ भने प्रभुको हो र होइन नि, हो कि प्रभुले चिन्नुहुन्छ। यो मैले अस्ति पनि भने होला तपाईँलाई, तर यो आज भनौँ है, के भन्दाखेरि एउटा अस्पतालमा अरे एउटा बिरामी दिँदै एकदम साह्रो सिकिस्त भएर बिरामी दिँदै अरे औषधि उपचार दिइराख्नु भयो, त्यो सिकिस्त अब बाँच्ने आशा पनि छैन भन्ने। त्यहाँदेखि त दुई तिनजना दिदी बहिनीहरू गएर प्रार्थना गर्दै बेलामा अगमबानी आयो अरे, अनि अगमबानी चाहिँ के आयो भनेदेखि, म तिमीलाई 40 वर्षको उमेर थपिदिन्छु, तिमी जाति हुन्छौ अब भनेर अगमबानी आयो अरे। अनि त्यो दिदीलाई त धेरै खुसी पनि लाग्यो, ऊ प्रार्थना गर्ने नै रहेछ मान्छे नि, अनि त्यहाँदेखि धेरै खुसी लाग्यो अरे, 40 वर्षको साँच्चै नै ऊ त निको हुन थाली। त्यो अगमबानी आएपछिबाट त औषधि पानी उपचारमा के भएको नि, ऊ त निको हुन थाली। हप्ता दिनमा त ऊ त धेरै एकदमै बेग्लै मान्छे भइहाल्यो। त्यहाँदेखि उसले त के विचार गरे, 40 वर्ष ओहो, भनेपछि अब धर्म गर्नका लागि त पछि पछि गरे पनि हुन्छ। त्यहाँदेखि उसले त सबै एकदमै गएर अस्पतालमा छुटेपछि गएर केस पनि रातो रङ लगाइछ, आँखाहरूमा पनि के कालो घसे कि, यतातिरको यो पनि काटेर केस पनि बनाएर एकदम, त्यहाँदेखि यतातिर पनि रङ लगाएको, ओठमा पनि हाम्रो सानो मेरो नातिले लिपस्टिक भन्छे यस्तोमा पनि लिपस्टिक लाए कि, अनि त्यस्तो भएर ऊ त राम्रो लुगा लगाएर एकदमै पसलहरूमा गएर राम्रा राम्रा लुगा लगाएर एकदम, अब त 40 वर्षको आयु पायो नि, बाँच्ने भयो, धर्मको कुरो पछि गर्दै गरौँ अहिले चाहिँ भनेर त्यहाँदेखि, अनि ऊ गइछ, अनि उसको त जीवन नै बेग्लै भइगयो। त्यहाँदेखि जाँदा जाँदै एक दिन त बाटो काटेर जाँदै बेलामा एउटा गाडी ठोकिएछ, अनि गाडी ठोकेर त ऊ त मरिछ ऊ त। अनि गएर ऊ के भन्छ अरे, माथि गएर परमेश्वरले भन्छ अरे, होइन परमेश्वर तपाईँले मलाई अगमबानीद्वारा भन्नु 40 वर्ष बाँच्छ भनेर भन्नु, यी म त यी मरे भन्दाखेरि परमेश्वरले भन्नुभयो अरे, ए मैले त तिमीलाई चिनिन भन्नुभयो अरे, अघि अस्पतालमा त तिमी बेग्लै थियौ, अहिले त तिम्रो रूपरेखा नै बदली भएको, चिनिन मैले त तिमीलाई। चिनेको भएदेखि त म बचाउने थिएँ नि, के गो त्यस्तो मुकुण्ड जस्तो लगाएको अनुहार लगाएर कसरी चिन्ने मैले भनेर परमेश्वरले भन्नुभयो। भाइ बहिनीहरू अलि होसियार गर्नुहोस् है, परमेश्वरले चिन्नुभयो भने मात्रै, नभएदेखि फेरि तपाईँ 40 वर्षको एकदम जीवन पाएर फेरि 2-3 दिनमा नै परमेश्वरले आफ्ना मानिसहरूलाई चाहिँ कसरी चिन्नुहुन्छ। यो 139 वचन गएर पढ्नुहोस् है घरमा, हेर्नुहोस् कति राम्ररी चिन्नु हुँदो रहेछ। हे परम प्रभु, तपाईँले मलाई जाँचेर चिन्नु भएको छ। त्यो चाहिँ यसो देखेर मात्रै होइन कि जाँचेर जाँचेर, तपाईँहरूको नयाँ संस्करणमा चाहिँ पारख गरेर भनेर रहेछ। पारख गरे भने चाहिँ सुन चाहिँ यो चाहिँ राम्रो सक्कली हो कि नक्कली हो भन्ने कुरो चाहिँ यसरी घोटेर थाहा हुन्छ। अरे पारख गरेर जाँचेर परमेश्वरले हामीले चिन्नु भएको थुप्रै कुराहरू। तपाईँले मेरो बसाई र मेरो उठाइ जान्नुहुन्छ। यहाँ गएर म यसो बसेको पनि जान्नुहुन्छ परमेश्वर, म उठेको पनि जान्नुहुन्छ। त्यति साह्रो चिन्नुहुन्छ परमेश्वरले मलाई। ए मेरो छोरो बस्यो, ऊ मेरो छोरो उठ्यो, त्यति साह्रो वास्ता गर्नुहुन्छ परमेश्वरले तपाईँ मेरो, त्यति ध्यान दिनुहुन्छ, त्यसरी चिन्नुहुन्छ। तपाईँले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ, त्यति साह्रो चिन्नुहुन्छ परमेश्वरले। तपाईँको मनको विचार नि परमेश्वरलाई थाहा भएछ टाढैबाट, तपाईँ नजिक पनि आउन पर्दैन। उसले यस्तो विचार गर्दैछ, मेरी छोरीले यस्तो खालको कुरो सोच्न लागेकी छ, मेरो छोरोले यस्तो खालको विचार गर्न लागेको छ, परमेश्वरलाई टाढैबाट थाहा हुन्छ। अरे 3 पदमा तपाईँले मेरो चाल र मेरो सुताइ ठिक ठिक गरेर जाँच गरी चिन्नुहुन्छ। मेरो सुताइ मेरो उठाइ पनि जान्नुहुन्छ, तपाईँले मेरो चाल सबै चालचलनको भेद थाहा पाउनु भए हुन्छ। तपाईँले मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै सो जान्नुहुन्छ, मैले बोल्नभन्दा अगाडि नै मेरो जिब्रोबाट ती शब्दहरू निस्किनुभन्दा अगाडि नै परमेश्वरले जान्नुहुन्छ यसले के भन्न लागेको छ। मेरो हृदय मेरो सोच परमेश्वरले त्यस प्रकारले पढ्न सक्नुहुन्छ। थुप्रै कुराहरू छन् यहाँ, यो सबै पढिरहने समय छैन, तर मैले भन्न चाहेको चाहिँ परमेश्वरले तपाईँ र मलाई जब चिन्नुहुन्छ नि प्रियहरू, हो हाम्रो सबै आन्द्रा भुँडी भन्छ नि सबै थाहा छ परमेश्वरलाई, ढाँट्ने कुरो छैन, लुकाउने कुरो छैन। अनि त्यो क्रिश्चियन चाहिँ धन्यको क्रिश्चियन हो जसले परमप्रभु परमेश्वर पितालाई धोका दिन चाहँदैन, जसले एकदमै खुला तौरले परमेश्वरलाई भन्छ परमेश्वर तपाईँले मलाई सबै प्रकारले देख्न सक्नुहुन्छ, कुनै कुरो पनि म तपाईँदेखि लुकाउन सक्दिनँ, सबै कुरो तपाईँले जान्नुहुन्छ। मेरो उठ्ने कुरो, बस्ने कुरो, खाने कुरो, पिउने कुरो, मैले बोल्ने कुरो, मैले कुन कहाँ कहाँ जाँदैछु, के गर्दैछु, सबै कुरो तपाईँ जान्नुहुन्छ। अनि गइकन 39 भजन सङ्ग्रहको 23 र 24 पदमा यिनी भन्दछन्, हे परम प्रभु मलाई जाँच्नुहोस् र मेरो हृदय बुझ्नुहोस्। परमेश्वरको अघि गइकन भन्दछ उसले, मलाई जाँच्नुहोस् परमेश्वर पिता, अनि मलाई बुझ्नुहोस्, मेरो हृदयलाई बुझ्नुहोस्, मलाई खार्नुहोस् र मेरा विचारहरू जान्नुहोस् र हेर्नुहोस् ममा दुराचरण केही रहेछ कि रहेनछ। हेर्नुहोस् तपाईँले मलाई जाँच्नुहोस्, मलाई अनन्तको चालमा डोर्याउनुहोस्। साँचो क्रिस्चियन भनेको चाहिँ त्यो जो परमेश्वरबाट कुनै कुरो लुकाउँदैन, जो परमेश्वरको अगाडि भन्छ परमेश्वर पिता तपाईँले देखि म केही कुरो पनि लुकाउन सक्दिनँ। ओ तपाईँ र पनि तपाईँ मलाई प्यार गर्नुहुन्छ, प्यार गर्छन् मलाई, प्यार गर्छन् मलाई। अघि गाउन लागेको थियौँ नि, यीशु मलाई गर्छन् प्यार। हाम्रो विषयमा सबै कुरो उहाँलाई थाहा छ, कति दुष्ट मानिसहरू, कति छली मानिसहरू, डाँट्ने मानिसहरू, सबै प्रकारका मतलबी, सबै प्रकारका खराब कुराहरू लुकी छिपिकन तपाईँले गरेका पापहरू पनि प्रभुलाई थाहा छ। तपाईँले ढाँटेको, तपाईँले लुटेको, तपाईँले ठगेको, तपाईँको मनमा नराम्रा कुराहरू, नराम्रा विचारहरू लिएको परमेश्वरले सबै कुरो थाहा छ। हुँदा हुँदै पनि परमेश्वरले तपाईँ र मलाई प्रेम गर्नुहुन्छ। अचम्म होइन यो कुरा? जो हुँदा हुँदै पनि परमेश्वरले तपाईँ र मलाई प्रेम गर्नुहुन्छ। मेरो जीवनका कतिवटा कुराहरू अशोक बाबुलाई थाहा छैन, कतिवटा कुराहरू उहाँलाई थाहा छैन। उहाँले मेरो जीवनको भित्रको कुराहरू कतिवटा थाहा पाउनुभयो भनेदेखि उहाँ मदेखि टाढै जानुहुन्छ, किनकि उहाँ भन्नुहुन्छ मान्छे त हेर्दाखेरि त राम्रै हो तर भित्र चाहिँ यस्तो यस्तो कुरो रहेछ। मलाई उहाँले खास चिन्नुभयो भनेदेखि उहाँले मलाई मन पराउनुहुन्न, मेरा कमजोरी दुर्बलताहरू देखेर। परमेश्वरले त तपाईँ र मलाई त सबै प्रकारले चिन्नुहुन्छ प्रियहरू हो। हामी कस्तो गए गुज्रेका मानिस, कस्ता धोकाबाजहरू छौँ हामीहरू, अरूलाई ढाँट्ने, छल्ने, त्यस्तो खालको धोका दिने, झुट बोल्ने, अशुद्ध काम गर्ने, लुकी छिपिकन पापहरू गर्ने, यो सबै कुराहरू परमेश्वरलाई थाहा हुँदा हुँदै पनि परमेश्वरले त्यस्तो प्रकारले तपाईँ र मलाई चिन्नु भएको छ। र पनि परमेश्वरले तपाईँ र मलाई ख्रिस्त येशू प्रभुमा प्यार गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। हाम्रो परमेश्वर पिताको प्रेम कति ठुलो प्रेम हो कि, कति ठुलो प्रेम परमेश्वरको प्रेम। मैले परमेश्वरबाट लुकाउनु पर्दैन, तपाईँहरूबाट सायद म लुकाउँछु होला कतिवटा कुराहरू, मेरा नराम्रा कुराहरू तपाईँहरूले थाहा नपाओस् भन्ने लाग्छ मलाई, अनि म लुकाउँछु होला। परमेश्वरदेखि त लुकाउन सक्दिनँ, उहाँलाई त सबै कुरो थाहा छ। म कस्तो खालको मान्छे हुँ यदि तपाईँले थाहा पाउनुभयो भनेदेखि त सायद तपाईँले भन्नु होला गुरुबाको जीवनमा पनि यस्तो यस्तो रहेछ, यस्तो आखिर मान्छे त यस्तो रहेछ भनेर तपाईँले सोच्नु होला। सायद मुखले त भन्नुहुन्न होला, तर पनि तपाईँको म प्रतिको व्यवहारमा अलिकति भिन्नता आउन सक्छ। तर परमेश्वरले तपाईँलाई जस्तो म छु त्यस्तै नै चिन्नुहुन्छ। लुकाउने कुरो केही पनि छैन। मेरो जीवनका कमजोरी, दुर्बलता, शिथिलता, पाप, अधर्म, सबै प्रकारका घिनलाग्दा आचरण, घिनलाग्दा कुराहरू ती सबै जान्नुहुन्छ। र पनि परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ। हाम्रो परमेश्वर कति दयालु कि, कति प्रेमी परमेश्वर। म तपाईँलाई अझै एउटा कुरो देखाउँ। युहन्नाको सुसमाचार 10 अध्यायमा पल्टाउनुहोस् त। ओ, त्यहाँ त झन् कस्तो राम्रो कुरा लेखिदिएको छ। युहन्नाको 10 अध्याय त्यहाँ असल गोठालोको कुरो लेखिएको छ। म 3 र 4 पद पढिदिउँ है। युहन्ना 10:3-4, उसको लागि असल गोठालोको लागि ढोकेले ढोका खोलिदिन्छ र भेडाहरूले उसको स्वर सुन्छ र उसले आफ्ना भेडाहरूलाई नाउँ काडी काडी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। नाउँ काडी काडी बोलाउँछ त्यो गोठालो, असल गोठालोले आफ्नो भेडाहरूलाई त्यति राम्ररी चिन्दछ। नाउँ काडी, कोही काले छ, कोही लङ्गडे छ, कोही काना छ, कोही को चोट लागेको छ, त्यो नाउँ दिएको छ गोठालोले। अनि गोठालोले त्यस्तो प्रकारले आफ्नो भेडाहरूलाई चिन्दछ, नाउँ काडी काडी बोलाउँछ। तपाईँको बारेमा परमेश्वरलाई सबै कुरो थाहा छ भाइ बहिनीहरू। येशु प्रभुमा विश्वास गर्ने परमेश्वरका बालक बालिकाहरूको बारेमा परमेश्वरलाई सबै कुरो थाहा छ। अनि तपाईँको नाउँ के हो उहाँलाई थाहा छ। तपाईँको अवस्था के हो, तपाईँको आचरण कस्तो छ, चालचलन, चरित्र, स्वभाव सबै उहाँलाई थाहा छ। अनि उहाँले तपाईँलाई एउटा नाउँ दिनुभएको छ, अनि त्यो नाउँ चाहिँ तपाईँलाई मात्रै दिनुभएको हो। अनि तपाईँलाई नाउँ काडी काडीकन बोलाउनुहुन्छ, उहाँले नाउँ काडी काडीकन बोलाउनुहुन्छ। 4 पदमा, जब उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसक्छ, ऊ तिनीहरूको अघि अघि हिँड्छ र भेडाहरूले उसलाई पछ्याउँछ किनभने तिनीहरूले उसको स्वर चिन्छ। भेडाहरूले गोठालोको स्वर चिन्छ। कसरी चिनेको भन्दाखेरि उनीहरू गोठालोको नजिकमा बसेका छन् अनि यसकारण गोठालोको स्वर उनीहरूले चिन्छ। गोठालोको नजिकमा बसेका छन् उनीहरू। तपाईँ अनि म प्रभुको नजिकमा बसेका छौँ भनेदेखि जब प्रभुले तपाईँ र मसँग केही कुरो भन्नुहुन्छ हामीलाई थाहा हुन्छ, हो प्रभु बोल्नुभयो, हामीले प्रभुको स्वर चिन्छौँ। सानी केटी अनि आमा मात्रै घरमा बसे कि बा चाहिँ टाढो परदेशमा जानुभएको, त्यही दिन जानुभएको बा परदेशमा, अनि घरमा आमा र छोरी मात्रै बसे कि अनि राति सुत्ने बेलामा 9 बजीतिर तलबाट आवाज आएको, रेखा भनेर आवाज आएको, अनि त्यो नानीले आमालाई के भन्छ, आमा ओ बुवा, बुवाले बोलाउनु भयो, अनि आमा झट् कस्तो पग्ली, बुवा त आज जानुभयो नि, अघि हामीले उहाँ एयरपोर्टमा पुर्याएर आएको होइन र बुवालाई, आज जानुभयो बुवा, अब त बुवा त 3 महिनापछि मात्रै आउनुहुन्छ। अनि छोरी के भन्छ, होइन बुवाले बोलाउनु भयो, बुवाले बोलाउनु भयो। आमा विश्वास गरिन, आमा भन्छ होइन बुवा होइन, अरू केही होला, को कसरी बोलाएको। तर पनि केही बेर पछि ढोका घचघचे आयो, ढोका खोल्दाखेरि रेखा कि रेखाको बुवा त्यहाँ अघि उभिराखेको, रेखाको बुवा। अनि उसले के भन्छ भनेदेखि अब ऊ अड्डामा पर्खन्छ, आज हवाई जहाजको उडान नै भएन, धेरै बेरसम्म पर्खाइराख्यो, आखिरमा हामीलाई घर पुर्याइदियो, आज भोलि मात्रै जाने, आज उडान भएन। त्यो सानो केटीले कसरी रेखा भन्दाखेरि ऊ बुवाले बोलाउनु भयो भने सुन्न सकी, कसरी याद छ, किनकि उसले बुवाको स्वर सधैँ सुनिराखेकी। तपाईँ अनि म प्रार्थनामा प्रभु परमेश्वरको सङ्गतिमा जति बढी समय बिताउँछौँ, जब प्रभुले हामीलाई नाउँ काढेर बोलाउनुहुन्छ, हामी थाहा पाउँछौँ प्रभुले बोलाउनु भयो, प्रभुले बोलाउनु भयो। तपाईँ प्रभुसँग कति समय बिताउनुहुन्छ, कति प्रार्थना गर्नुहुन्छ तपाईँ, फुर्सद छ कि तपाईँसित, कतिको बाइबल पढ्नुहुन्छ, कति प्रार्थना गर्नुहुन्छ। जति बढी समय तपाईँ आफ्नो बुवासँग बिताउनुहुन्छ नि, उति बुवाको स्वर चाहिँ तपाईँले अझ राम्ररी चिन्न सक्नुहुन्छ। यहाँ भेडाको बारेमा के लेखिएको छ भने 5 पदमा लेखिएको छ, तर बिरानालाई त पछ्याउने छैन तर त्यसदेखि भागिजानेछ, किनभने बिरानाको स्वर तिनीहरूले चिन्दैन, बिरानाको स्वर ती भेडाहरूले चिन्दैन, तर गोठालोको स्वर चाहिँ चिन्छ, किनकि गोठालो बोलिरहेको उनीहरूले सुनिराखेका छन्। एक दिन परमेश्वरले अब्राहमलाई भन्नुभयो, उत्पत्तिको 22 अध्यायमा, ए अब्राहम, ए अब्राहम, तैँले माया गरेको तेरो छोरो, एउटै मात्र छोरो इसाकलाई त्यस ठाउँमा लगेर बलिदान दे जो ठाउँ म तँलाई देखाउनेछु। अनि अब्राहमले यो सुनेपछि अब्राहमलाई थाहा भयो, यो स्वर त मैले चिनेकै स्वर हो, परमेश्वर मसँग बोल्नु भएको। भित्र मनले त के भन्छ भने, है यो त होइन, यो त शैतान नै हुनपर्छ बोलेको, किनकि परमेश्वरले भन्नुभएको छ यो इसहाकद्वारा नै म तेरो तँलाई एउटा वंश दिनेछु अनि सारा संसारका मानिसहरूले आशिष पाउनेछन्। तेरो एउटै मात्र छोरो इसहाकलाई, फेरि त्यो जमानामा छोराहरूलाई छोरीहरूलाई लगेर त्यस प्रकारले बलिदान दिने कुरो पनि ठिक छैन, त्यस्तो त परमेश्वरलाई नचिन्ने मानिसहरूले मात्रै गर्छन्, यसकारण परमेश्वरले त यस्तो खालको कुरो त अराउनुहुन्न, यो त शैतान नै हो, शैतानले ल्याएको आवाज हो यो, अब्राहम तैँले सुन्नु हुँदैन भनेर त्यस्तो खालको विचार भन्, किनकि इसहाकद्वारा नै परमेश्वरले एउटा ठुलो जाति दिनुहुनेछ, इसहाकद्वारा नै संसारका मानिसहरूले अब्राहमको आशिष पाउनेछन्, परमेश्वरको प्रतिज्ञा यो हो, परमेश्वरले करार बाँध्नु भएको। त्यही अब्राहमलाई, त्यही इसहाकलाई लगेर बलिदान दिने यो त परमेश्वरको कुरो नि, यो त शैतानको कुरो हो, अब्राहमले भन्न सक्ने थियो नि, तर अब्राहमले परमेश्वरको स्वर चिन्यो, अनि उसले सारासँग पनि आफ्नो श्रीमतीसँग पनि सल्लाह गरेन, सखारै बिहानै उठेर गधामा काठी कस्न लाग्यो, आफ्नो छोरालाई लिएर बलिदान चढाउनका लागि परमेश्वरले देखाउनु भएको ठाउँमा लैजानलाई। कसरी अब्राहमले चिन्यो, कसरी अब्राहमले थाहा पायो कि परमेश्वर बोल्नु भएको, किनकि भेडाले आफ्नो गोठालोको स्वर चिन्छ। अब्राहमले धेरैपल्ट परमेश्वरको स्वर सुनिसकेको, अनि अब्राहमले भन्यो यो त परमेश्वर नै बोल्नु भएको। भाइ बहिनी, आज हामी परमेश्वरसँग कति समय बिताउँछौँ, कति समय बिताउँ, कति प्रार्थना गर्नुहुन्छ तपाईँ? हो, यसरी सङ्गतिमा आउनु एकदमै राम्रो कुरो हो, आउनुपर्छ सङ्गतिमा, सबैजनाले मिलेर परमेश्वरलाई स्तुति प्रशंसा आराधना गर्नुपर्छ, एकदमै राम्रो कुरो, परमेश्वरलाई एकदमै मनपर्छ यो कुरो। तर अझ योभन्दा पनि बढी परमेश्वरलाई मनपर्ने चाहिँ जब तपाईँ म एक्लै परमेश्वरसँग समय बिताउँछौँ, प्रार्थना गर्छौँ, बाइबल पढ्छौँ, ध्यान गर्छौँ, परमेश्वरमा परमेश्वरको आवाज सुन्छौँ, हामी परमेश्वरसँग प्रार्थना गर्छौँ, परमेश्वर हामीसँग बोल्नुहुन्छ, हामी परमेश्वरसँग बात गर्छौँ। भाइ बहिनीहरू, यो चाहिँ एकदमै झन् मुख्य कुरो हो, एकदमै झन् मुख्य कुरो हो। यसै कारण हामीले एकदमै राम्ररी याद गर्नुपर्छ, गोठालोले आफ्ना भेडाहरूलाई चिन्नुहुन्छ, तपाईँलाई चिन्नुहुन्छ, मलाई चिन्नुहुन्छ, राम्ररी चिन्नुहुन्छ। दोस्रो तिमथी त्यसको 2:19 लेखेको रहेछ, त्यसो भए तापनि परमेश्वरको दृढ जग खडै रहन्छ, किनभने त्यसमा यो छाप लागेको छ, प्रभुले आफ्ना जतिलाई चिन्नुहुन्छ र प्रभुको नाउँ लिने जति हरेक अधार्मिकताबाट दूर रहोस्। प्रभुले आफ्ना जात आफ्ना जतिलाई चिन्नुहुन्छ, चिन्नुहुन्छ। एउटा कुरो हामीले याद गर्न पर्यो, भेडाहरू प्रभुका आफ्ना भेडाहरू, गोठालोले आफ्नो भेडालाई चाहिँ चिन्छ आफ्नो, अनि हामी प्रभुका हौ कि त? त्यो 10 अध्याय युहन्नामा फेरि हेर्नुहोस् त, 10 अध्याय युहन्नाको 3 लेखेको छ, उसले आफ्ना भेडाहरूलाई नाउँ काढी काढी बोलाउँछ। त्यहाँदेखि 4 लेखेको छ, उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकाल्छ। अनि त्यसरी नै फेरि गइकन 12 लेखेको छ, तर 14 लेखेको छ, म असल गोठालो हुँ, यसर्थ म आफ्ना जतिलाई चिन्छु र आफ्ना जतिले मलाई चिन्छन्। 27 लेखेको छ, मेरा भेडाहरूले मेरो स्वर सुन्छ र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछ। देख्नुहुन्छ, प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ, आफ्नाहरूलाई। येशू प्रभु पनि संसारको मुक्तिदाता भएर आउनुभयो, आजको 2000 अगाडि सारा संसारका मानिसहरूको लागि प्रभु येशू ख्रीष्टले क्रुसमा आफ्नो प्राण बलिदान दिनुभयो। एकचोटि क्रुसमा झुन्डेर मर्नुभयो उहाँ, एउटै बलिदान सारा संसारका मानिसहरू, युग युगदेखि युग युगसम्मका सबै मानिसहरूको लागि ख्रीष्ट येशूको त्यो एउटा बलिदान यथेष्ट छ, पर्याप्त छ। फेरि दोस्रो चोटि प्रभु क्रुसमा झुन्डन पर्दैन, एउटै बलिदान सारा संसारको पाप लिएर प्रभु येशू क्रुसमा झुन्डेर मर्नुभयो, त्यो एउटा बलिदान भए पुग्छ सारा संसारका मानिसहरूको लागि। तर संसारका सबै मानिसहरूले उद्धार पाउँदैनन्, सबै मानिसहरूले मुक्ति पाउँदैनन् प्रियहरू हो, खालि तिनीहरूले मात्रै पाउँछन् जुनहरूले येशू ख्रीष्ट प्रभुलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गर्छन्। उहाँको नाउँ येशू, किनकि उहाँले आफ्ना मानिसहरूलाई, सबैलाई होइन, आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट उद्धार गर्नुहुन्छ। किन? किनकि येशू प्रभुले आफ्ना जतिलाई चाहिँ चिन्नुहुन्छ, अनि आफ्ना जतिलाई चिन्नुहुन्छ, यसकारण आफ्ना जतिको उद्धार गर्नुहुन्छ। जुनहरूले प्रभुको वास्तै गर्दैनन्, प्रभुले प्यारै गर्दैनन्, प्रभुको नाउँ पनि मान्दैनन्, संसारकै कुराहरूमा भुलि भट्किरहेका त्यस्ताहरूलाई प्रभुले प्यार गर्नुहुन्छ, उनीहरूको लागि प्रभु मर्नुभएको, मात्र उनीहरूको उद्धार प्रभुले गर्न सक्नुहुन्न, किनकि तिनीहरू प्रभुको आफ्ना मानिसहरू होइनन्। अनि यदि तपाईँ अनि म चाहिँ प्रभुको आफ्ना मानिसहरू हौँ भनेदेखि प्रभुले तपाईँ र मलाई बचाउनुहुन्छ, रक्षा गर्नुहुन्छ, प्यार गर्नुहुन्छ। यो कुरा हामीले एकदमै राम्ररी याद गर्न पर्ने। बाइबलको एउटा अर्को पद पनि यहाँ मैले लेखेर राखेको रहेछु, भजन सङ्ग्रह 69 33 पद, 6-9 भजन सङ्ग्रहको 33 पद, किनकि परमेश्वरले दरिद्रहरूको पुकार सुन्नुहुन्छ, अनि राम्रो सुन्नुहोस् है, र बन्धनमा परेका आफ्ना मानिसहरूलाई उहाँले तुच्छ ठान्नुहुन्न। बन्धनमा परेका आफ्ना मानिसहरूलाई, बन्धनमा परेका, जाँड रक्सीको बन्धनमा परेका, ड्रगको बन्धनमा परेका, लोभ लालचको बन्धनमा परेका, नराम्रा नराम्रा आदतहरूको बन्धनमा परेका, रोगको बन्धनमा परेका, चिन्ता फिक्रीको बन्धनमा परेका, अरू गरिबीपनाको बन्धनमा परेका, सबै प्रकारको अशान्ति अमेल झय झगडाको बीचमा त्यस्ता झमेलाहरूको बन्धनमा परेका परमेश्वरका आफ्ना मानिसहरूलाई परमेश्वरले तुच्छ ठान्नुहुन्न, घिन गर्नुहुन्न। यदि तपाईँ परमेश्वरको बालक परमेश्वरको बालिका हुनुहुन्छ भने तपाईँको त्यो नराम्रो आदत देखेर जाँड रक्सी खानुहुन्छ, तपाईँ अझैसम्म छोड्न सकिराख्नु भएको छैन, सबैले छिः छिः दुर दुर गर्छन्, छि यो मान्छे कस्तो खालको, परमेश्वरलाई थाहा छ तपाईँ त्यस प्रकारको बन्धनमा हुनुहुन्छ, जाँड रक्सीको बन्धनमा, तर परमेश्वर तपाईँलाई तुच्छ ठान्नुहुन्न, परमेश्वर तपाईँलाई प्यार गर्नुहुन्छ, किनकि तपाईँ परमेश्वरको मानिस हुनुहुन्छ। परमेश्वरको आफ्नो मानिसलाई परमेश्वरले त्यस्तो बन्धनमा परेकालाई तुच्छ ठान्नुहुन्न। यही कोही यहाँ हुनुहुन्छ हाम्रो भाइ बहिनीहरू, जुनहरू कति जाँड रक्सीको बन्धनमा हुनुहुन्छ, कतिजना मेरा जवान छोराछोरीहरू तपाईँहरू ड्रग खाँदै हुनुहुन्छ, नराम्रो कुराहरू सेवन गर्दै हुनुहुन्छ, नराम्रो जीवन छ तपाईँको, अरू सबैले तपाईँलाई घृणा गर्छन्, छि 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 त्यो मान्छेसँग त हिँड्नु हुँदैन, त्यो मान्छेसँग टाट छि छि दुर दुर गर्छन्। याद छ, यदि तपाईँले ख्रिस्ट येशु प्रभुलाई आफ्नो मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्नुभएको छ, तपाईँ ख्रिस्ट येशूको आफ्नो मानिस हुनुहुन्छ भनेदेखि प्रभु भन्नुहुन्छ, मेरो नाउँ येशु, किनकि म आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट, पापको बन्धनबाट, पापको दण्डबाट, पापको ऋणबाट म छुटकारा दिन सक्छु। मेरो नाम मुक्तिदाता, मेरो नाम येशु। प्रभु तपाईँलाई घिन गर्नुहुन्न, बरु प्रभु तपाईँलाई प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ। झन् त्यस्तो अवस्थामा घरमा एउटा बाबुका 5 छोराछोरीहरू छन्, 5 राम्रो छैनन्, 1 चाहिँ बिरामी छ, जहिले पनि कमजोर भएको बिरामी, भनेपछि अरू 4 भन्दा बढी त्यो 1 बिरामी भएकोलाई चाहिँ बाबुले धेरै प्यार गर्छ। यसै कारण यदि मण्डलीमा तपाईँको अवस्था चाहिँ त्यस्तो छ, तपाईँको अवस्था चाहिँ अरूको जस्तो राम्रो अवस्था छैन, तपाईँ बन्धनमा हुनुहुन्छ, तपाईँमा नराम्रो आदत छ, घिनलाग्दो कुराहरूले बाँधिएको अवस्थामा हुनुहुन्छ, नठान्नुहोस्। परमेश्वरले चाहिँ तिनीहरूलाई चाहिँ धेरै प्रेम गर्नुहुन्छ, मलाई चाहिँ घिन गर्नुहुन्छ, नै परमेश्वरले तपाईँलाई धेरै प्यार गर्नुहुन्छ, तिनीहरूलाई भन्दा पनि अझ बढी प्यार परमेश्वरले तपाईँलाई गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई चिन्नुहुन्छ, परमेश्वरले तपाईँलाई चिन्नुहुन्छ। अनि कहिले चिन्नुहुन्छ? जब हामी परमेश्वरको अगाडि जान्छौँ। योहन्नाको 1 लेखिएको छ, फिलिपले नथनएललाई भेटेर भन्यो, ओ मुक्तिदाता आउनुभएको छ, नासरतको मुक्तिदाता। अनि नथनएलले भन्दछ, तरिका नासरतबाट पनि राम्रो कुरो आउँछ र नासरतबाट पनि राम्रो कुरो आउँछ र वचनमा लेखेको छैन यो कुरो, तर पनि उनी आएर हेर न। अनि जब येशु प्रभुले देख्नुभयो नथनएललाई, भन्नुभयो, ओ एकदमै कपटीपना नभएको, छल कपट नभएको इजरायली, भनेर प्रभुले नथनएललाई देखेर भन्नुभयो। नथनएलले भन्यो, प्रभु तपाईँले मलाई
कसरी चिन्नुभयो? तपाईँले मलाई कसरी चिन्नुभयो? प्रभुले भन्नुभयो, प्रभुले भन्नुभयो, उसले आएर तिमीलाई बोलाउनुभन्दा अगाडि मैले तिमीलाई नेभारको रुखमुनि देखेको थिएँ। नेभारको रुखमुनि नथनेल के गर्दै थियो? नथनेल प्रार्थना गर्दै थियो, प्रार्थना गर्दै थियो। प्रभु हुनुहुन्छ, मैले तिमीलाई त्यो नेभारको रुखमुनि देखेको थिएँ। प्रियहरू हो, जहाँ हामी प्रार्थनामा प्रभुको चरणमा जान्छौँ, प्रभुले त्यहाँ हामीलाई चिन्नुहुन्छ, हामीलाई चिन्नुहुन्छ। यसकारण आज प्रभुले कतिजना भने म तिमीलाई चिन्दिन, मदेखि दूर भइजाऊ। तर आज येशूको रगतले किनिएका, उद्धार पाएका परमेश्वरका छोरा छोरीलाई प्रभु भन्नुहुन्छ, म तिमीलाई चिन्छु, तिमीहरू जस्तो छौ त्यस्तै मलाई म चिन्छु। तिमीहरूका साथीहरूले, आमा बाबुहरूले बाहिर बाहिर मात्र चिन्छन्, म त तिमीलाई भित्रबाट नै चिन्छु। तिमी कस्तो खालको मान्छे, चाल चलन, चरित्र, स्वभाव, बोली चाली, आचार व्यवहार, सबै कुरो मलाई थाहा छ, र पनि म तिमीलाई प्यार गर्छु। बरु तिमी बन्धनमा छौ भनेदेखि, बन्धनमा परेका मेरा आफ्ना मानिसहरूलाई म कहिले पनि तुच्छ ठान्न, म तिमीलाई प्यार गर्छु। आउनुहोस्, प्रार्थना गरौँ। सबैजना आफ्नो शिर झुकाऊ, सबैजना। के तपाईँ आज भन्नुहुन्छ प्रभुलाई, प्रभु तपाईँले त मलाई यस्तो प्रकारले चिन्नु भएको रहेछ, जसरी कि कसैले पनि चाहिँ मेरो उठाइ बसाइ हिँडाइ डुलाइ सोच विचार इच्छा अभिलाषाहरू मैले बोल्नुभन्दा अगाडि नै मेरो मनका कुराहरू तपाईँलाई थाहा छ, म कहाँ जान्छु, के गर्छु, के खान्छु, के खाँदिनँ, यी सबै कुराहरू तपाईँ जान्नु हुँदो रहेछ। त्यसरी तपाईँले मलाई चिन्नु हुँदो रहेछ, र पनि तपाईँ मलाई प्यार गर्नुहुन्छ। मेरो अवस्था तपाईँलाई थाहा छ, म कस्तो गिरेको, कस्तो थोत्रो मान्छे, कति गए गुज्रेको मान्छे, र पनि तपाईँले मलाई प्यार गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ, माया गर्नुहुन्छ। अझ त्यस्तो अवस्थामा म भएको कारणले त झन् अरू अरूलाई भन्दा बढी तपाईँले मलाई प्यार गर्नुहुन्छ, मलाई प्रेम गर्नुहुन्छ। यसकारण प्रभु तपाईँमा म धन्यवादी छु, अनि म तपाईँलाई धन्यवाद चढाउँछु तपाईँको प्यारको लागि, तपाईँको प्रेमको लागि। मैले आफ्नो जीवन म तपाईँलाई समर्पण गर्न चाहन्छु, तपाईँ मलाई प्यार गर्नुहुन्छ। त्यस्तो अवस्थामा भएको मान्छे भए तापनि तपाईँले मलाई प्यार गर्नुहुन्छ, अनि म तपाईँलाई धन्यवाद चढाउँछु प्यारो प्रभु, अनि म पनि तपाईँलाई प्यार गर्न चाहन्छु, म तपाईँलाई प्यार गर्छु। आउनुहोस् तपाईँ, मुख खोलेर प्रभुलाई भन्नुहोस्, प्रभु म तपाईँलाई प्यार गर्छु, प्रभु म तपाईँलाई प्रेम गर्छु, म तपाईँलाई प्रेम गर्छु, म तपाईँलाई प्यार गर्छु, किनकि तपाईँले मलाई प्रेम गर्नुभयो, तपाईँले मलाई प्रेम गर्नुभयो। अघि हामीले स्तुति प्रशंसाको समयमा हामीले यो कुरो याद गर्यौँ कि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ। हामी जस्तै अवस्थामा भए पनि, अझ हामीहरू दुःखमा, कष्टमा, बन्धनमा, सबै प्रकारको खराबीमा अल्मलिएका, अल्झिएका छौँ भनेदेखि तपाईँ झन् बढी हामीलाई प्रेम गर्नुहुन्छ, किनकि तपाईँ हामीलाई चिन्नुहुन्छ, हामी तपाईँका हौँ, अनि हामीले आफ्नो मुखले स्वीकार गरेका छौँ तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, हामी पनि तपाईँलाई प्रेम गर्छौँ। यो चाहिँ खालि हामीहरूको ओठको स्वीकार मात्र नहोस्, यो चाहिँ हामीहरूको ओठे प्रेम मात्र नहोस् प्रभु, तर तपाईँलाई प्रेम गर्ने जीवन, तपाईँलाई प्रेम गरेर जिउने पवित्र जीवन जिउनका लागि पवित्र आत्माको अगुवाईमा आजदेखि हामी निश्चय गरेर अघि बढ्न सकौँ, यो अनुग्रह हामीलाई दिनुहोस् भन्ने बिन्ती चढाउँछौँ। हाम्रो सेवामा तपाईँले आशिष दिनुभयो,
सबै आमाको यहाँका सबै काम कुरोहरूमा तपाईँको आशिष रहेको कारणले हामीले धेरै आशिष पाएका छौँ। यहाँबाट बिदा भएर जाँदैछौँ, हाम्रो सङ्गमा हुनुहोस्। तपाईँको सङ्गतिमा अझ बढी समय बिताउने, तपाईँलाई अझ राम्ररी चिन्ने, अझ राम्ररी चिन्ने, अझ राम्ररी चिन्ने हुनलाई प्रार्थनामा बढी समय बिताउने, वचन पढ्नमा बढी समय बिताउने, तपाईँका जनहरूको सङ्गतिमा बढी समय बिताउने त्यस्ता मानिसहरू हामीलाई बनाउनुहोस् भनी हामी बिन्ती चढाउँछौँ। हाम्रो बिन्ती प्रार्थना सुन्नुहोस् येशु प्रभुको नाममा, आमेन। प्रभु येशु ख्रिस्टको अनुग्रह, परमेश्वर पिताको प्रेम अनि पवित्र आत्माको सङ्गति हामी सबैजनासँग सदा सर्वदा रहुन्, आमेन।